ولكل وجهة هو موليها فاستبقوا الخيرات أينما تكونوا يأت بكم الله جميعا إن الله على كل شيء قدير.
نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي رب يسر ولا تعسر وتمم بالخير ولكل وجهة هو موليها فاستبقوا الخيرات أينما تكونوا يأتي بكم الله جميعا إن الله على كل شيء قدير سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللہ تعالیٰ کا احسان ہے کہ ہم ایک بار پھر رمضان کے پیارے مہینے کے بہت ہی قریب ہیں. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں اس مہینے کی پوری برکتیں نصیب فرمائے, ہمیں مہلت دے کہ ہم پچھلے رمضان سے لے کر اب تک کیے ہوئے گناہوں کو معاف کروا سکے, اور اللہ تعالیٰ ہمیں مزید نیکیوں کے کرنے کی توفیق عطا فرمائے. آج ہم جس موضوع پہ بات کریں گے وہ ہے محاسبہ نفس. یاد رکھیے کہ ہر رمضان میں ہم کچھ چیزوں کا ارادہ کرتے ہیں, نیکیاں کرنے کا, گناہوں کو چھوڑنے کا کوشش بھی کرتے ہیں, کچھ دن تک وہ چیز چلتی بھی رہتی ہے, لیکن پھر جو ہی رمضان دور ہوتا ہے اور کچھ دن اوپر گزرتے ہیں اور پھر عید اور عید کے بعد کچھ شادیاں اور کچھ اور کام, تو اس سے بعض دفعہ پھر وہ سارے ارادے جو کیے ہوتے ہیں وہ مدھم ہونے لگتے ہیں. تو انشاءاللہ ہم آج تھوڑا سا دیکھیں گے کہ اس سال کیوں نہ ہم پہلے سے ہی رمضان سے پہلے اپنے نفس کو لگام دے دیں. دینا چاہتے ہیں؟ کتنے ساتھی ہیں جو اس موضوع پہ سننا چاہتے ہیں؟ الحمدللہ, کیونکہ اصل میں سب سے بڑا ہمارا دشمن یا ہمارا مخالف ہمارا نفس ہی ہے. اللہ تعالیٰ قرآن میں فرماتے ہیں فَرَأَيْتَ مَنِ اتَّخَذَ إِلَٰهَهُ هَوَاهُ, کیا تو نے دیکھا ہے اس شخص کو جس نے اپنے نفس کو اپنا خدا بنا لیا؟ اور اللہ کے نبی نے فرمایا کہ اس زمین پر سب سے زیادہ جس بت کو پوجا جاتا ہے وہ انسان کا نفس ہے. تو انشاءاللہ ہم چند باتیں ہلکی پھلکی سی کریں گے, جس کے بعد مجھے امید ہے کہ ہم رمضان میں کافی زیادہ اپنے نفس کے شر سے بھی بچیں گے. اور جو آیت میں نے آپ کے سامنے رکھی یہ سورۃ البقرہ کی آیت نمبر 148 ہے, اس کی روشنی میں ہم کیا دیکھیں گے. وَلِكُلِّن وِجْهَةٌ, ہر ایک کا ایک وجہ ہوتا ہے. وجہ کہتے ہیں چہرے کو, فیس کو, جیسے ہم ایک دوسرے کا چہرہ دیکھتے ہیں نا, تو وجہ کو وجہ کر دیں تو وجہ کیا ہے؟ جس کی طرف آپ متوجہ ہوتے ہیں. بات سمجھ گئے؟ یعنی جیسے اس وقت آپ کا چہرہ میں دیکھ رہی ہوں اور میرا فیس آپ دیکھ رہے ہیں, تو وَلِكُلِّن وِجْهَةٌ, ہر بندے کا ایک وجہ ہے, ہوا مولیہا, اور وہ اسی کی طرف منہ پھیرنے والا. یعنی ہر ایک کا ایک سینٹر آف اٹریکشن ہے, ہر انسان کی زندگی کا ایک نقطہ نظر ہے, ہر انسان کی زندگی میں کچھ نہ کچھ اہم ہے. چلیے میں خاموش ہوتی ہوں, آپ اپنے آپ سے پوچھیں آپ کا سینٹر آف اٹریکشن کیا ہے. ہر ایک کا فرق ہوتا ہے. مرد ہیں تو ان کا بزنس, بچے ہیں تو اسکول کالج. آپ اپنا سوچیے بچ, آپ کو کس چیز میں اٹریکشن محسوس ہوتی ہے, کس کی طرف بھاگ بھاگ کے جاتے ہیں, کیا کام کرنے میں مزہ آ جاتا ہے, کیا کام ہے کہ جس کے لیے کسی کو کچھ کہنا نہیں پڑتا خود ہی بھاگے ہیں. شاپنگ, سیل, پارٹیز, گھر, بچے, مختلف سینٹر آف اٹریکشنز ہیں نا. ہماری زندگی میں مختلف اوقات میں مختلف چیزیں ہوتی ہیں. بالکل اسی طرح سے یاد رکھیے اللہ سبحانہ تعالیٰ آپ کو مجھے ایک بڑا پیارا وجہ بتاتے ہیں, اور وہ کہ فَاسْتَبِقُوا الْخَيْرَاتِ, بس تم دوڑ لگاؤ, بھاگو نیکیوں کی طرف. خیرات, خیرتن کی جمع, ہر خیر, مختلف قسم کی نیکیاں. یعنی اس چھوٹی سی زندگی سے بہت بڑی بڑی نیکیاں لے لو. تم اپنا وجہ خیرات کو بنا لو, بھاگ بھاگ کے نیکیاں کیا کرو, مارے بندے نہیں, روتے دھوتے نہیں, دکھی نہیں, پریشان نہیں, بلکہ ایسے نیکیاں کرو کہ لپک کے لو. आप देखिए कि इंसान को जिस चीज़ में मज़ा आता है ना, उसमें ना तो थकन होती है, मुश्किल भी नहीं होती। वो कहते हैं ना कि जो हो शौके यकीन पैदा तो कट जाती हैं जंजीरें। हकीकत भी यही है, अंदर की रुकावटें दूर हो जाएं तो बाहर की रुकावटें दूर हो ही जाती हैं। अल्लाह से दुआ करते हैं कि मुझे नेकियों में मज़ा आने लगे, फजर इतनी प्यारी हो जाए कि बिस्तर काट खाटने को लगे, और तहज्जुद इतनी अच्छी लगे कि रात में उठ उठ के घड़ी देखूं कब मैं अपने रब से बातें करूंगी, किसी की खिदमत करना मुझे इतना अजीज हो जाए कि मैं खुशी खुशी उस काम को करूं। और हम अपने बच्चों के नाते से इस चीज़ को बहुत अच्छी तरह समझते हैं कि बच्चों को जिस चीज़ में मज़ा आता है आपको वो कहना नहीं पड़ता। कभी आपको कहना पड़ा कि अपने बच्चे से कि अपने दोस्त के घर हो आओ, सहेली को मिल लो, वो तो पहले दिल लगे हुए उसमें। तो आपने मैंने नेकियों को अपनी सहेलियाँ बनाना है, कितने लोग इसके लिए तैयार हैं? कोई आपसे पूछे हु इज़ योर बेस्ट फ्रेंड, तो आप कहेंगे खैरात। अपनी दोस्तों का नाम ही रख दें खैरात। अब ये वो खैरात नहीं जिसको हम सदका खैरात से समझते हैं, कुल्लू मारूफ इन सदका हदीस में आता है। खैरात से मतलब खैर के काम, गुड डीड्स, लोगों को खुश करने वाले, लोगों का ख्याल रखने वाले। एक मुसलमान जो होता है ना, वो लिया दिया नहीं रहता, अपने हाल में नहीं मगन, पता भी नहीं है नेबर में क्या हो रहा है, कोई बीमार है तो हो, कोई दुखी है तो हो, और कोई परेशान है तो हो। यानी ज़िंदगी में आप देखिए कि दिन ब दिन इतनी ज़्यादा मादा परस्ती आ रही है कि बहुत सारे लोग अपने आप में खो गए। पहले खुशी के मौके पर जब लोग मिलते थे एक दूसरे से तो क्या होता था, बढ़ के मिलना, काम करना, शादी वाले घर में पहले से जाना, इख्तमाम करना, तैयारी करनी, उनका ख्याल करना। अब आखिरी वक्त पे सब अपने आप को सजा संवार के पहुँचते हैं और हर एक सेल्फ कॉन्शियस होता है। क्यों? उस वक्त दिल ये चाह रहा होता है कि मैं सबसे अच्छा लगूं, मेरा सबसे ज़्यादा नाम हो, लोग मुझे देखें, मुझे पसंद करें। चलिए, कोई बुरी बात नहीं है, एक ख़ास हद तक अगर ये सब हो तो इसमें कोई बुराई नहीं है। लेकिन अल्लाह ताला कहते हैं कि जितनी सेल्फ प्रोजेक्शन अच्छी लगती है, जितना सेल्फ कॉन्शियस हो उतना गुड डीड्स कॉन्शियस हो जाओ। फस्तबिकुल खैरात, क्यों करें? सवाल पैदा होता है क्यों करूं मैंने किया? अल्लाह ताला फरमाते हैं अयनमा तकूनू यातिबिकुमुल्लाहु जमीअ, तुम जिधर भी होगे तुम सब को अल्लाह जमा कर देगा, क्योंकि इन्नल्लाह अला कुल्ली शयइन कदीर, अल्लाह ताला हर चीज़ पे कादिर है। बस दफ़ा इंसान को वो नेकी बहुत आसान लगती है जो दूसरे देखते हैं, वो नेकी जिसको लोग अप्रिशिएट करते हैं, वो नेकी जिसके ऊपर अवार्ड्स मिलते हैं, जिसके ऊपर ऑस्कर अवार्ड मिलता है, प्रेसिडेंट का अवार्ड मिलता है, टीवी में खबरें आती हैं, शील्ड मिलती है, उनके नाम की एक तख्ती लगा दी जाती है, ये फलाने ने हॉस्पिटल बनाया, ये फलाने किया, तो ये नेकियाँ बहुत आसान लगती हैं समटाइम। लेकिन अल्लाह ताला कहते हैं तुम क्यों फिक्र करते हो? घर के कमरे में बंद होकर छुप छुपा कर कोई नेकी कर लो, यातिबिकुमुल्लाहु जमीअ, अल्लाह तुम सबको लेकर आएगा। क्या पता चला? रमज़ान का महीना हमारे करीब है। यह आयत मुझे बड़ी प्यारी लगी रमज़ान के नाते से। शायद आपको इसकी बाहम कोई रब्त भी ना समझ आए, लेकिन मैंने जो ही इस आयत को देखा तो मुझे लगा कि नबी सल्लल्लाहु अलैहि वसल्लम की वो हदीस की तफसीर है इस आयत में, कि आपने फरमाया कि जब रमज़ान का चाँद दिखता है तो एक फरिश्ता आता है और पुकारता है या बागियल खैर, ऐ खैर को चाहने वाले, नेकियों को चाहने वाले, जल्दी कर जल्दी कर, क्योंकि अब नेकियों की सेल लगने वाली है, हमारे थोड़े से वक्त में बहुत सारी बरकत होने वाली है, हमारा एक नफिल एक फ़र्ज़ के बराबर हो रहा है, और एक फ़र्ज़ जो है वो 70 फ़र्ज़ों के बराबर हो रहा है, तो जब सेल लगती है तो एक्स्ट्रा ले लेते हैं ना, एक की जगह दो ले लो। तो अब जो दिन आने वाले हैं ना, ये फस्तबिकुल खैरात वाले दिन है, इसमें हमने भाग भाग के नेकियां करनी है। और ये नेकियां जब करके दुनिया में अल्लाह के ऊपर डाल देंगे, यातिबिकुमुल्लाहु जमीअ, तसव्वुर में लाइए ज़रा अपना नामे अमल, क़यामत का दिन है। آپ اپنے رب کے سامنے کھڑی ہیں اور پٹاروں کے پٹارے کھل رہے ہیں آپ کی نیکیوں کے، آپ کو خود بھی نہیں یاد. جیسے مجھے اپنی ایک ٹیچر کی مثال یاد آتی ہے، جب انہوں نے ایک دفعہ میں یہ موضوع بتایا تو انہوں نے کہا ایک شخص ہے، جب اس کا نام اعمال کھولا جائے گا کئی ہزار گز کپڑا اس نے اللہ کے رستے میں دیا ہوا ہے، وہ اللہ تعالیٰ سے کہے گا اللہ تعالیٰ میں نے تو نہیں اتنا دیا، میں تو اتنا غریب تھا، میں نے ساری زندگی اتنا کپڑا اکٹھا دیکھا ہی نہیں. تو پھر اس کو یاد کرایا جائے گا، یاد ہے وہ فلاں وقت دو گز کا ٹکڑا تھا تیرے پاس، تو بھی استعمال کر سکتا تھا لیکن تو نے سوچا اپنے سے زیادہ ضرورت مند کو دے دوں. ہاں یاد تو ہے کہ بس اس دو گز کو اللہ نے یہاں 100 گز کر دیا. یاتی بکم اللہ جمیعا، اللہ سے سودے بازی کر کے کبھی کوئی نقصان میں نہیں ہوتا. یہ ایسا بینک ہے جس میں نفع ہی نفع ہے، نفع اور نقصان کی شراکت نہیں ہے، صرف نفع اور نفع. اللہ کے ساتھ تجارت کر کے کبھی کو پیچھے نہیں پا. حل ادلکم علی تجارت، ان کے لفظ آتے ہیں، کیا تم کو ایسی تجارت نہ بتاؤں جو تمہیں عذاب آگ سے بچا دے. تو اللہ تعالیٰ نے آپ کو مجھے نیکیوں کا حکم دیا اور ساتھ ہی ساتھ یہ کہہ دیا، سورۃ حشر آیت 18 اور 19 میں آتا ہے، یا ایھا الذین آمنوا اتقوا اللہ ولتنظر نفس ما قدمت لغد. اے لوگو جو ایمان لائے ہو، چلیے اپنے اوپر لے، آپ کو پتہ ہے آپ کے رب نے آپ کو پکارا ہے؟ آپ کہیں گے میرا تو نام بھی نہیں آیا اس میں. اپنا اپنا نام سوچیں، کوئی کہے گا بشرا نہیں آیا، کوئی کہے گا وجیحہ نہیں آیا، کوئی کہے گا سمرا نام نہیں آیا. نہیں، آپ اور میں کون ہیں؟ یا ایھا الذین آمنوا. کتنی پیاری نسبت ہے. دیکھیے ایمان کی نسبت سے پکارنا اس بات کی دلیل ہے، حسب، نسب، خاندان، شیخ، سید، برادری، قوم، قبیلہ، سب چھوٹی چیزیں ہیں، ایمان سب سے بڑی چیز ہے. اور یہ قرآن کا امتزاج ہے، یہ قرآن پاک کا خوبصورت انداز ہے کہ اللہ تعالیٰ یا ایھا الذین آمنوا کہتے ہیں. روایت میں آتا ہے کہ تورات میں یا ایھا المساکین آتا تھا، اور حقیقت ہم سب مسکین ہیں. سورۃ فاطر میں اللہ تعالیٰ کہتا ہے یا ایھا الناس انتم الفقراء الی اللہ، اے لوگوں جو ایمان لائے ہو تم تو سارے فقیر ہو اللہ کے آگے. تو سچی بات ہے، ہم مانگتے ہیں وہ دینے والے، وہ داتا ہے، ہم مانگنے والے ہیں. لیکن پیار سے کہتا ہے یا ایھا الذین آمنوا. صحابہ میں سے کچھ کا عمل کیا تھا؟ جب کوئی آیت اس لفظ سے شروع ہوتی تو کہتے جی اللہ تعالیٰ، جی کیا آپ نے میں نے بھی کبھی یا ایھا الذین آمنوا پہ جی کا اپنے بچوں کو سکھائے. دیکھیے اب وہ دور چلا گیا، بڑی اندھیری صدیاں گزر گئیں کہ ہم قرآن پڑھتے تھے اور ہمیں سمجھ نہیں آتی تھی، ہم تلاوت پہ تلاوت کرتے تھے لیکن دل پہ نہیں اترتی تھی، 5-5 بارے پڑھتے تھے ایک ایک دن میں، دل پہ نہیں اترتے تھے. ہم نے صرف قرآن برائے قرآن پڑھا، تلاوت برائے تلاوت، قرت برائے قرت، حفظ برائے حفظ. نہیں، اب آپ نے وہ قرآن پڑھنا ہے یا ایھا الذین آمنوا پہ ایک دم آواز نکلے جی اللہ جی ابھی آتی ہوں. میں نے ایک چھوٹا سا تجربہ کیا کچھ بچوں کے ساتھ. آپ کو پتا ہے کہ ویسٹ میں رہتے ہوئے چونکہ مسجدیں تو اس طرح سے قریب نہیں ہوتی، اور ہوں بھی تو کھلی اذان کی آواز نہیں آتی، تو گھروں میں اذان کلاک لگائی ہوتی ہیں. تو میں کسی کے ساتھ بیٹھی بھی تھی، بچے بھی تھے، تو اتنے میں اذان ہو گئی نا، تو بچے بول رہے تھے تو میں نے اس کو ہاتھ سے اشارے سے چپ کرایا. پھر خیر دعا پڑھتے رہے، جب اذان ختم ہوئی تو میں نے ان کو کہا، میں نے کہا بیٹا آپ کو پتا یہ ابھی کس کی آواز تھی؟ اللہ جی کی. تو میں نے کہا اللہ جی کیا کہہ رہے تھے؟ پھر میں نے ان کو تھوڑا سا سمجھایا کہ دیکھیں جب بھی اذان ہوتی ہے نا تو اللہ جی آپ کو بلاتے ہیں، آ جاؤ نماز کی طرف، آ جاؤ خیر کی طرف. تو آپ کیا کہیں گے اس کے جواب میں؟ جو میں نے کہا اگلی اذان پہ، جب اذان ہوئی اگلی نماز پہ، تو وہ بچے اپنی جگہ پہ بیٹھے، اللہ جی آتا ہوں، اللہ جی آتا ہوں، وہ بچے یہی کہنے لگے. تو آپ اور میں اپنے دل کو کھول کر ان آیتوں کو سنیں، یہ میرا قرآن ہے، یہ میرا رب مجھے پکار رہا ہے، رب کا پیغام اس کے بندوں کے نام. کتنے خوش قسمت ہیں اتنی بڑی ہستی نے ہمیں پکارا. ہمارے ہی جیسا کوئی انسان ہماری بات کا جواب دے دے نا، خوشی سے پھولے نہیں سماتے، یقین ہی نہیں آتا، ہائے مجھے رپلائی کیا، ہائے مجھے جواب دیا، ہائے میرا نام لیا، ہائے مجھے بات کی، کیا ہے، ہم ہی جیسے تو ہیں سارے، کتنا کو فرق ہوگا ان میں اور ہم میں. لیکن جب اللہ کی ذات، اللہ کی ہستی، تو اس کی بات تو دل پہ اترتی ہے. کیا فرماتا ہے؟ اتق اللہ، اللہ سے ڈر جاؤ. حقیقت یہ ہے اللہ ایمان والوں کو کہہ رہا ہے کہ اللہ سے ڈرو، تو یہ کتنا بڑا ڈر ہوگا. کس کو کہتے ہیں کوئی کام کرنے کو جو نہیں کر رہا ہوتا؟ بیٹھے ہوئے کو تو نہیں آپ کہتے بیٹھ جاؤ، سوئے کو تو کوئی نہیں کہتا سو جاؤ. تو جب ایمان والوں کو کہا جا رہا ہے اتق اللہ، تو اس کا انت ہے کہ پھر ایمان والے بھی اللہ سے نہیں ڈرتے کچھ. تو تقویٰ، ابھی ہم سن بھی رہتے تقویٰ کے بارے میں، بہت بڑی ہستی کے ناراض ہونے کا ڈر کو تقویٰ کہتے ہیں. اتنی بڑی ہستی، ساری کائنات کو سرو کرنے والا میرے کسی کام سے ناراض ہو جائے، میں یہ برداشت نہیں کر سکتی، تو کہا مجھ سے ڈر جاؤ. وَلْتَنْظُرْ نَفْسٌ مَا قَدَّمَتْ لِغَدْ، اور چاہیے کہ ہر نفس دیکھے کہ اس نے اپنے کل کے لیے کیا تیار کیا، اس نے اپنے آگے کیا بھیجا. حقیقت ہے کہ آپ اور میں یہاں بیٹھ کر آگے سامان بھیج رہے ہیں. آپ کا میرا ہر اچھا اور برا عمل آگے میرا آپ کا انتظار کر رہا ہے. اچھے کام کر رہے ہیں وہ وہاں ہماری قبر میں کہیں اچھے خوبصورت انسانوں کی صورت میں ہو سکتے ہیں. ہماری نمازیں، ہمارے روزے، ہمارا اچھا اخلاق، ہمارا صدقہ جاریہ، یہ انشاءاللہ آگے جمع ہوگا. اور روایت میں آتا ہے کہ قبر میں انسان کو تنہا نہیں چھوڑا جاتا. اسی طرح جو برے کام کرتے ہیں شعور کے ساتھ، وہ بھی پھر آگے جمع ہو رہے ہیں. تو فرمائے بل تنظر نفسم ما قدمت لغت، جیسے آپ نے کسی گھر میں شفٹ ہونا ہوتا ہے نا، تو خود بعد میں جاتے ہیں، اپنی چیزیں پہلے بھیجنی شروع ہو جاتے ہیں، کیونکہ ساتھ ساتھ چلی جائیں گی تو مشکل نہیں ہوگی. تو آپ کی میری یہ زندگی فس تبق الخیرات کی ایک تصویر ہونی چاہیے. نیکیوں کے معاملے میں کبھی سستی نہ کریں. یاد رکھیے نظر کی کمزوری ہے اگر ہمیں نیکی کا موقع نظر نہیں آتا. کانوں کی کمزوری ہے، سماعت کا نقص ہے اگر ہم نیکی کی بات سننا پسند نہیں کرتے. قدموں کی کمزوری ہے اگر نیکی کے لیے چلنا مشکل لگتا ہے. اپنے آپ سے پوچھئے کس جوش اور جذبے سے نیکی کے لیے آتی ہوں. کوئی بھی نیکی کا کام، دن میں 5 نمازوں کو ہی لے لے، اور اس کے علاوہ اور بہت سارے مواقع، اپنے گھر والوں کی خدمت کرنا، بوڑھوں کا خیال رکھنا، بچوں کے لیے کام کرنا، شوہر کا خیال رکھنا، خوشی سے کرتی ہوں کہ نہ خوشی سے. چلے کل تک جو بھی تھا آج سے خوشی سے شروع کر دے، کیونکہ یہ کل ہمارے سامنے پلٹایا جائے گا. اور لغد کس کو کہا گیا ادھر؟ کل، ٹمارو. آج کا دن گیا، اگلے ہفتے اگلا پیر آئے گا. یہ 30 اپریل والا پیر نہیں آئے گا، اور 30 اپریل آئے گی 2019 میں، لیکن وہ 2018 نہیں آئے گی. جو گیا وہ گیا، وہ یسٹرڈے. آپ کو مجھے اپنی کل کی تیاری کرنی ہے. وَلْتَنْظُرْ نَفْسُمْ مَا قَدَّمَتْ لِغَدْ، اور چاہیے کہ دیکھے کہ ہر نفس نے اپنے کل کے لیے کیا تیار کیا. اور پھر دوبارہ کہا وَاتَّقُوا اللَّهَ، اور اللہ سے ڈر جاؤ. شروع میں بھی اتَّقُوا اللَّهَ اور بات کے اینڈ پہ بھی وَاتَّقُوا اللَّهَ. ایسے لگتا ہے دو بریکٹس ہیں جس کے بیچ میں اللہ تعالیٰ نے وَلْتَنْظُرْ نَفْسُمْ مَا قَدَّمَتْ لِغَدْ کہا ہے. اور ساتھ ہی فرمایا کہ اِنَّ اللَّهَ خَبِيرٌ بِمَا تَعْمَلُونَ، بے شک اللہ تعالیٰ اس کو جو تم عمل کرتے ہو خوب جاننے والے ہیں. کیا پتہ چلا محاسبہ نفس، خود اپنا حساب لو اس سے پہلے کہ تمہارا حساب لیا جائے. اور آگے بھی اللہ تعالیٰ پھر کہتے ہیں کہ ان لوگوں جیسے نہ ہو جاؤ جنہوں نے اللہ کو بھلا دیا، بدلے میں اللہ نے ان کو ان کی جانیں بھلوا دی، بس یہی لوگ فاسق ہیں. تو حقیقت یہ ہے کہ ہم سب کو اپنے نفس کا محاسبہ کرنا چاہیے. چند مثالوں سے بات سمجھانا چاہوں گی. کیا ہم اپنے وزن پہ نظر رکھتے ہیں، جس کو کیا کہتے ہیں ویٹ واچر، ہوتے ہیں نا، کیا کھائیں کیا نہ کھائیں، ہوتے ہیں نا، سبھی ہوتے ہیں. क्योंकि एक दफ़ा आप ज़रा खुला खाना शुरू कर दे तो कपड़े ही नहीं पूरे आएंगे, है ना। फिर आप देखिए कि हम क्या खा रहे हैं हम उसके बारे में केयर करते हैं, ऐसे ही तो उठा के नहीं खा लेते ना हर चीज़। क्या ख़रीद रहे हैं बाज़ार में, ऐसे ही ले आते हैं, नकली असली जाली। ब्रांड देखते हैं हम, देखते हैं ये कॉपीड तो नहीं, ये ओरिजिनल है, ये रेप्लिका है कि नहीं, है ना। जिस तरीके से आप और मैं दुनियावी चीज़ों पे नज़र रखते हैं, अल्लाह ताला कहते हैं अपने इस नफ्स पे भी नज़र रखो। और मुहासबे का लफ्ज़ है ना, ये हासब यो हासिब उसे है बाप मुफाइल है, इसका मानी होता है गिनती पूरी करना। एक इंसान जितनी गिनती पूरी करेगा उतना ही अपना मुहासबा करेगा, यानी अपने एक एक गुनाह को गिनो, अपनी एक एक नेकी को भी गिनो, अपनी एक एक गीबत को भी गिनो, अपनी एक एक चुगली को भी गिनो, अपनी एक एक किसी की बुराई करने को भी गिनो। गिन सकते हैं? मेरे लिए वो कैलकुलेटर ही नहीं अभी याद हुए जिसमें हमारी दूसरों के बारे में की भी बातें गिनी जाए। कितना बोलते हैं हम, बहुत कम लोग ये जानते हैं क़यामत के दिन हमारी नेकियों की फसल हमारी ज़ुबान की इस कैंची से कट जाएगी। सही रिवायत में आता है क़यामत के दिन एक शख्स कुछ चीज़ ढूंढ रहा होगा, पूछे देखा क्या ढूंढ रहे हो, कहेगा अपनी नेकियाँ ढूंढ रहा हूँ, फुला फुला नेकी की थी मैंने। फरिश्ते कहते की थी, तो कहेगा आज क्यों नहीं दिख रही, कहेगा वो जो तुम गीबतें करते थे उसकी वजह से तुम्हारी वो नेकियाँ डिलीट हो गई। एक डिलीट का बटन दबता है, चाहे 10 सफ़ों की ईमेल लिखी हो सब डिलीट हो जाती है। तो आपको मुझे अपनी एक एक चीज़ को गिनना है, एक एक कपड़े को गिनना है, एक एक चम्मच को गिनना है, क्योंकि सुम्मा लतुसअलुन्ना यौमा इज़िन अनिन नईम, फिर उस दिन तुमसे नेमतों के बारे में सवाल होगा। आज तो अल्लाह ने आपको मुझे खुला दे दिया है बेहिसाब। एक बच्चा कितना कुछ लेकर आता है अपने साथ, अगर उसका बिल हो तो मेरा नहीं ख्याल दूसरा बच्चा कभी भी पैदा हो। सिर्फ बेबी डिलीवर करने पे अब लाख लाख रुपया लगने लगा, तो अगर बच्चे के बालों का बिल, पलकों का बिल, उसके मैदे का बिल, उसके जिगर का बिल, हम तो एक बच्चा भी अफोर्ड ना करते। चूँकि अल्लाह ने हमें बेहिसाब दिया है ना, तो कहा कि तुम खुद गिनो। और याद रखिए जब हम खुद अपने गुनाहों और अपनी नेकियों को गिनेंगे ना, तो इंशाल्लाह ताला कंट्रोल में रहेंगे। कोई भी चीज़ खुली करनी शुरू करते ना आउट ऑफ कंट्रोल हो जाती है। ड्राइवर अगर गाड़ी चलाते हुए स्पीड पे नज़र ना रखे तो हो सकता है 120 पे चला ले, जबकि लिमिट 70-80 थी। तो हमेशा अपने आप को लिमिट में रखो। और मुहासबा कहते किसको है कि इंसान रात को जायज़ा ले किसने दिन में क्या किया था, वो अगर अमाल अच्छे होंगे तो उन्हें जारी रखे, और अगर बुरे अमाल किए तो उनको रोक दे और मुस्तकबिल में ना करें, इसको मुहासबा कहते हैं। क्या मैंने कहा आप दोहराएंगे? हर रात को मुहासबा करें दिन में क्या किया, अगर अच्छे किए तो अगले दिन फिर करें, बुरे किए तो छोड़ दीजिए। इस अमल को मुहासबा कहते हैं। और आप याद रखिएगा कि ये मुहासबा बंदे को क़यामत के मुहासबे से बचाएगा। हज़रत उमर का एक कॉल है कि हासिबू क़ब्ल अन तुहासबू, अपना मुहासबा करो इससे पहले कि तुम्हारा मुहासबा किया जाए। और ये हमें अपनी दुनिया की मिसाल में बीसियों दफ़ा समझ आता है। आपके अपने ही बच्चों में देख लीजिए, आपका जो बच्चा अपनी चीज़ें ठीक रखे, अपने काम तरीके से करे, आपको उसको डांटना नहीं पड़ता। जो अपने कपड़े समेट के जाता है, आपको उसके कपड़े समेटने नहीं पड़ते। बस क़यामत के दिन उन लोगों का हिसाब बहुत आसान होगा जो दुनिया में अपना हिसाब कर लेंगे। और याद रखिए अपना हिसाब करना आसान है, दूसरे को हिसाब देना कितना मुश्किल है। आपको पता है इस बात का, सबसे मुश्किल सब्जेक्ट जो लोगों को लगता था वो क्या लगता था? हिसाब। अक्सर बच्चे बच्चियां हिसाब या मैथमेटिक्स से घबराते हैं। अगर आप अपने हस्बैंड को एक महीने के खर्च पानी का हिसाब देने लग जाएं तो देंगे? नहीं दे सकते। तो लिहाजा अपना हिसाब करना। फिर इसी तरह मुहासबे के बारे में कहते हैं कि अक्ल को इस बात पे लगाना कि नफ्स को ख़यानत से बचाए اور نفس کی کمی یا زیادتی کا جائزہ لے، اور ہر اس فعل پر اسے سوال کرے کہ یہ کیوں کیا، کس کے لیے کیا، اور اگر وہ فعل اللہ کے لیے انجام دیے تو اس کو جاری رکھے، اور اگر غیر اللہ کے لیے رکھا تھا تو اس کو چھوڑ دے۔ گناہ پہ اپنے آپ کو ملامت کرے، کوتاہی پہ ملامت کرے، اور ممکن ہو تو اپنے آپ کو سزا دے، اور ایسی نیکیوں کی طرف خود کو موڑ دے جو گناہوں کو مٹانے والی ہوں۔ ساری بات کا خلاصہ، محاسبہ کہتے ہیں اپنے نفس کے اعمال کا جائزہ لینا، غلطیوں کو دور کرنا، نیکیوں کو جاری رکھنا۔